नमस्कार, फ्रिडम चौतारी पडकास्टको 144 अङ्कमा यहाँहरूलाई स्वागत छ। म नानुमैया खड्का। नोभेम्बर 2 अर्थात् पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनताको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो। यस अवसरमा हामीले यसपालि नेपालमा पत्रकार विरुद्ध हुने हिंसाको मारमा परेका पत्रकारसँग कुराकानी गरेका छौँ। गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनको बारेमा हामी सबैलाई विदितै छ। आन्दोलनको पहिलो दिन भएको झडपमा 19 युवाको प्रहरीको गोलीले मृत्यु भएको थियो भने 100 घाइते भएका थिए। त्यसै गरी 5 पत्रकार पनि रिपोर्टिङको क्रममा गोली लागि घाइते भएका थिए। घाइते हुनेमा कान्तिपुर टिभीका क्यामराम्यान श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुङ्गाना, नेपालप्रेस.com का उमेश कार्की, नयाँ पोस्ट.com का शम्भु दङ्गाल र देशसञ्चार.com की वर्षा शाह थिए। घाइते पत्रकारहरूमध्ये 4 फोटो पत्रकार थिए भने पत्रकार दिपेन्द्र ढुङ्गाना र शम्भु दङ्गाल अझै पनि उपचारकै क्रममा नै छन्। यसै सन्दर्भमा प्रदर्शन र आन्दोलनको समाचार सङ्कलनका लागि फिल्डमा खट्ने पत्रकारहरूले भोग्ने चुनौती के कस्ता छन् त? उनीहरूको जोखिमयुक्त पेसामा सुरक्षा सुनिश्चित गर्न के गर्नुपर्ला? यस्तो जोखिममा परेर मारिएका वा भौतिक आक्रमणबाट घाइते भएका पत्रकारको न्यायका विषय कसरी ओझेलमा परेका छन् त? र पत्रकार विरुद्धका घटनामा दण्डहीनता अन्त्य गर्न के गर्नुपर्छ? यी विषय समेटेर हामीले फोटो पत्रकार दिपेन्द्र ढुङ्गानासँग गरेको कुराकानी सुनौँ आजको पडकास्टमा। तपाईँले पत्रकारिता क्षेत्रमा काम गर्नुभएको कति वर्ष भयो?
टेन्टेटिभ हिसाब गर्दा 10 पुग्यो।
10
किनकि ठ्याक्कै 72 अगाडि चाहिँ भूकम्पभन्दा अगाडि जोइन गरे हो। बिचमा अनि 2 जति चाहिँ म ग्याप बसेँ टिभीबाट स्टार्ट गरेर,
हजुर,
अनि 2.5 वर्ष नै ग्याप बसेर अनि फोटोमा सिफ्ट भयो भिडियोग्राफीबाट।
पहिला टिभीबाट सुरु गर्नुभयो? कुन टिभीमा?
एबिसी टेलिभिजनबाट।
एबिसीबाट
अनि त्यसपछि फोटोग्राफी फ्रिलान्सिङ गर्दै सुरु गरेँ।
अनि त्यहीँबाट हुँदै अहिले नयाँ पत्रिकामा हुनुहुन्छ। नयाँ पत्रिका जोइन गर्नुभएको कति भयो?
नयाँ पत्रिका जोइन गरेको नै 6 लाग्यो।
6 भयो भनेपछि कन्टिन्युस फोटो पत्रकारिता नै गरिरहनु भएको छ त्यहाँ? कन्टेन्ट राइटिङमा पनि गर्नुहुन्छ?
कन्टेन्ट फिचर राइटिङ पनि गर्छु अलिअलि। त्यो चाहिँ आफूलाई इन्ट्रेस्ट लागेको भने अब यही टपिकमा अथवा यही बिट भन्ने चाहिँ छैन हामीलाई। यो फोटोको अथवा मल्टिमिडियामा काम गर्नेलाई त्यो एउटा चाहिँ अलिकति सजिलो छ। आफ्नै बिट भनेर चाहिँ समाउनु पर्दैन, तर आफूलाई इन्ट्रेस्ट लागेको कुनै पनि बिटमा चाहिँ मिल्छ लेख्नलाई। एउटा मैले पूर्व जनयुद्धको बेलाको पूर्व लडाकुको नि फिचर राइटिङ गरेको थिएँ यता, अनि रिसेन्ट हाम्रो यो पाराओलम्पिक खेल्न जाने खेलाडीहरूको पनि फिचर राइटिङ गरेको थिएँ मैले। स्टोरी प्लस राइटिङ दुइटै, फोटो स्टोरी र अनि राइटिङ पनि हुने गरी फिचर राइटिङ भनेको त्यसरी गरेको थिएँ। यस्तो गरिरहेको हुन्छु, यस्तो ट्राभल बेसमा पनि गरिरहेको हुन्छु, टुरिज्म सेक्टरको पनि फिचर राइटिङ पनि लेख्ने अनि फोटो भिडियो सबै अलिनमा नै गरिन्छ अहिले।
अब यति लामो 10 यात्रामा अब यो अहिलेको विगतको घटना त भइहाल्यो, त्योभन्दा अगाडि के कस्तो चुनौतीहरू अथवा समस्याहरू त्यस्तो फेस गर्नुभएको थियो कि थिएन?
अब हामीले देखेको भनेको भूकम्प देख्यौँ। हामीलाई त्यति बेला अब फोटो भन्ने त अब त्यो धेरै थाहा नै थिएन। अनि त्यसपछि सुरु भएको फोटोग्राफी करियर हेर्दाखेरि अब सानसानो आन्दोलनहरू त भइराखे। यो त्यति बेलाको तत्कालीन माओवादीले पनि यस्तो सडक आन्दोलनहरू गरिराख्थ्यो, ऱ्यालीहरू निकालिराख्थ्यो। अनि एमाले काङ्ग्रेसहरूको पनि यो सानसानो आन्दोलन राप्रपाहरूले गर्ने आन्दोलनहरू भइरहेको थिए। अनि त्यति बेला पनि आन्दोलनको नेचर भनेको चाहिँ झन्डै यस्तै नै हुन्थ्यो। सडकमा चाहिँ अब पुलिस र आन्दोलनकारीहरू बिच ठेलमठेल हुने, झगडा हुने, पुलिसले अलिअलि लाठीचार्ज गर्ने, पानीको फोहोरा हान्ने, सामान्य अक्सर ग्यासहरू हान्ने, त्यस्तो हुन्थ्यो। अनि पछिल्लो समय अलिकति मलाई लागेको अलिक उश्रृङ्खलै हुँदै गएको आन्दोलनहरू फिल गरेको चाहिँ कमल थापाले गरेको एकचोटि राजावादी आन्दोलन, पुतली सडकमै भएको आन्दोलनमा अक्सर ग्यासहरू हानेर त्यहाँ अलि बढी नै हताहती भएको। त्यसपछि आउँदाखेरि एमसिसीको आन्दोलन, सामान्य आन्दोलनको म्यान्डेटभन्दा अलि बाहिरै गएर चाहिँ अलि दबाएको हो कि जस्तो महसुस हुने गरी नै हुन्थ्यो। त्यो घटनाक्रम हेरेर आउँदाखेरि चाहिँ अहिले चाहिँ सामान्यभन्दा सामान्य आन्दोलनहरू पनि एउटा सामान्य हुन त कुनै पनि आन्दोलन सामान्य त नहोला, हुँदैन होला, तर आन्दोलनको रूप चाहिँ अलिकति चेन्ज हुँदै गएको छ। त्यसमा चाहिँ मान्छेहरू अलिक चाँडो एग्रेसिभ हुने, सुरक्षा निकायहरू बढी नै एग्रेसिभ भइहाल्ने हो कि, अनि आन्दोलन गर्ने व्यक्तिहरूमा नै एग्रेसिभ हुने चाहिँ त्यो गुण चाँडो बढेको हो कि होइन?
शान्तिपूर्ण कम हुन्छ आजकल, अलि
चाँडै नै एग्रेसिभ
हुने,
चाँडै झडप हुने, त्यो मेन्टालिटी नै झडप गर्ने जस्तो पनि देखिने अवस्था चाहिँ पछिल्लो आन्दोलनहरूमा चाहिँ त्यो सिर्जना भएको छ अहिले।
जस्तो हामीले पनि मोनिटरिङ गर्दाखेरि धेरै जसो चाहिँ यो प्रोटेस्टहरूमा रिपोर्टिङ गर्दाखेरि पत्रकारहरू घाइते अथवा कुटपिटमा पर्ने हुन्छ कि के होला त्यो चाहिँ?
अब आन्दोलनमा त पत्रकार कहाँ बस्ने भन्ने ठाउँ त अब लोकेटेड हुने कुरै भएन पहिलो कुरो त, अनि त्यही भएर आफूलाई जहाँ कम्फर्टेबल जसरी कम्फर्टेबल लाग्छ त्यसरी काम गर्ने हो। अनि दोस्रो कुरा भनेको चाहिँ अहिले मिडियाप्रति चाहिँ मान्छेहरूको धारणा फरक फरक छ। पहिले मिडियाप्रति जति क्रेडिबिलिटी अथवा मान्छेहरूले जुन विश्वास गर्ने एउटा वातावरण बन्थ्यो, जुन रेस्पेक्टको त्यो वातावरण थियो, अहिले त्यो छैन जहाँसम्म लाग्छ, त्यो घटेको छ। त्यो घट्नुको पनि विभिन्न कारणहरू छन् होला होइन। अब मैले देखेको फिल्डमा देखेको चाहिँ एउटा चाहिँ मेन स्ट्रिम मिडिया भनेर पहिले जसरी मिडियालाई चाहिँ एउटा पोजिसन दिइन्थ्यो, अहिले आएको अल्टरनेटिभ मिडियाहरूमा विशेष गरी युट्युब प्लेटफर्महरूले अनि सोसल मिडियामा कन्टेन्ट बनाउनेहरूले चाहिँ आफूलाई जे कुरा ठिक लागेको छ अथवा आफ्नो बुझाइ जे छ त्यो एङ्गलबाट पनि मास मिडियामा गइरहेको छ, माने पब्लिकहरूले हेरिरहेछन्। अनि त्यो भएपछि पब्लिकहरूले चाहिँ कुनै पनि न्युज पोर्टलमा आउनुभन्दा अगाडि, अथेन्टिक न्युज पोर्टलहरूमा आउनुभन्दा अगाडि चाहिँ त्यो आन्दोलनको विषयमा यति धेरै कुरा थाहा भइसकेका हुन्छ कि पत्रिकामा आएको अथवा कुनै पनि अनलाइनमा आएको कुरा चाहिँ बासी हुने भन्दा नि त्यसलाई विश्वास गर्ने वातावरणै बनिसकेका हुन्न क्या। यस्तो हुन्छ अरे पत्रिकाले जे पनि लेख्छ भन्ने भइसक्यो क्या अब चाहिँ। अब त्यो चाहिँ मिसगाइडेन्स भइरहेको जस्तो लाग्छ क्या, किनकि यो बानेश्वरकै आन्दोलनको कुरा गर्ने हो भने एउटा मान्छेले देखेको आन्दोलन चाहिँ त्यो मान्छेको पोइन्ट अफ भ्यूबाट मात्रै हेर्दाखेरि त्यो आन्दोलन चाहिँ त्यही गाइडेन्स भएको हो भन्ने त गर्न सकिन्न नि त। पत्रकारले त अथवा कुनै पनि न्युज मिडियाले सबै कुराहरू चाहिँ एउटा प्रमाण पुर्याउनु पर्यो लेख्नलाई, अनि अथेन्टिक स्रोत चाहियो, आधिकारिक के हो त्यो पनि खोज्न पर्यो। त्यो सबै गर्दाखेरि एउटा जुन प्रोसेसिङको टाइम लाग्छ त्यो टाइमभन्दा अगाडि नै आउने सोसल मिडियामा आउने त्यो जुन बाढी हुन्छ नि त्यहाँ घटनाको त्यो कुराहरू, त्यसले पनि मान्छेहरूलाई चाहिँ अलिकति मिसगाइडेन्स गरिरहेको हो कि जस्तो लाग्छ। त्यो भएर चाहिँ पत्रकार मात्रै होइन कि एउटा त्यो संस्थामाथि नै चाहिँ अहिले क्वेसनहरू उठिरहेको हुन्छन् नि, अनि मान्छेहरूले फेरि पत्रिकाले जे पनि लेख्छ अनलाइन मिडियामा जे पनि आउँछ आजकल भन्ने भाषीहरू चाहिँ त्यो अनायासै रूपमा चाहिँ बढाइरह पनि छन्। अब त्यसमा मिडिया हाउसहरूको केही न केही अब त्यो कोही न कोहीपट्टि लगाव झुकाव होला त्यो आफ्नो ठाउँमा छ, त्यो नितान्त एउटा ओनरहरूको अथवा उनीहरूको पोलिटिकल नेक्ससका कुराहरू होला नि। त्यो आम फ्रन्ट लाइनमा काम गर्ने जर्नलिस्टलाई त्यो कुराले त्यति धेरै भ्यालु क्यारी गर्छ जस्तो लाग्दैन, काम गर्नेले त्यहाँ जे देखाएको छ त्यही नै गर्ने हो। त्यो हुँदाखेरि पनि पछिल्लो समय यो जुन पोलिटिकल चेत अथवा सोसल मिडियाले मान्छेहरूलाई जति स्पेस दिएको छ पब्लिक स्पेस, अनि त्यहाँनिर बन्ने पोइन्ट अफ भ्यूले पनि मिडियाप्रतिको एउटा विश्वास अलिकति घटिरहेछ, अनि पत्रकारमाथिको आक्रमण पनि त्यो जति विश्वास घट्छ त्यसपछि उनीहरूलाई गर्ने व्यवहार पनि
त्यो
निक्लिँदै हुन्छ अनि आक्रमण बढ्दै पनि गएको छ। अब गभर्मेन्ट अथवा यो पत्रकारसँग सम्बन्धित काम गर्ने संस्थाहरूले पनि अब चाहिँ एउटा न्यूनतम कुनै न कुनै क्राइटेरिया फिल्डमा चाहिँ कस्तोलाई चाहिँ जेन्युन पत्रकार हो भन्ने कस्तोलाई नभन्ने, अथवा अहिले मिडिया वर्गीकरणका कुराहरू पनि पहिलेदेखि चलिरहेको थियो, अब चाहिँ यसलाई पनि अलिकति परिष्कृत गरेर चाहिँ कस्तो मिडियालाई चाहिँ मिडिया मान्ने अथवा पत्रकारिताको बेसिक नर्म्सभित्र पर्ने कस्तो कुराहरूलाई चाहिँ दिने नदिने, जस्तो अब हामीले मिडिया भन्दैमा अब फ्रीमा युट्युबले दिएको फ्रीमा गुगलले दिएको प्लेटफर्महरूमा कसैले आफ्नो कन्टेन्टहरू हाल्नै नपाउने भन्ने त हुँदैन फेरि होइन। अनि त्यो हुँदाखेरि चाहिँ केलाई चाहिँ अथेन्टिक मानेर चाहिँ पत्रकार अथवा पत्रकारिताभित्रको क्राइटेरियामा राख्ने भन्ने कुरा चाहिँ अब चाहिँ अलिक डिफ्रेन्ट डाइमेन्सनबाट सोच्नुपर्ने बेला हो जस्तो लाग्छ।
त्यस पत्रकारले पनि आफ्नो इन्टिग्रिटीमा मेन्टेन गर्नु पर्यो, बस्नु पर्यो होइन, अनि मिडियाले पनि त्यही हिसाबले गर्नु पर्यो,
हाउसले पनि त्यो आफ्नो इन्टिग्रिटी
जोगाउनु पर्यो, पब्लिकको बिलिफ पाउनलाई अब मिडियाले अब अझै धेरै गर्नुपर्ने छ अहिलेको समयमा।
हो पहिला चाहिँ हाम्रै भाला मेरो गाउँमा भन्ने हो भने अहिले पनि डेली पेपरहरू जाँदैन काभ्रेमा, म जुन गाउँबाट यहाँसम्म आइपुगेको छु, भनेपछि त्यहाँनिर अझै पनि पत्रिकाको भ्यालु बढी छ। भनेपछि मेरो जस्तो गाउँ, म यहाँबाट 70 किलोमिटरमा मेरो गाउँ पुग्छु, त्यहाँनिर एउटा डेली पेपर प्रिन्टेड पुग्दैन भने भने मतलब पुग्यो भने पनि पत्रिका काठमाडौँमा बिहान 5 बजे जतिको घरमा पुग्छ, मेरो घरमा साँझको 5 बजे बल्ल पुग्ला भाडाको गाडीले लिएर जाँदाखेरि, क्यूको गाडीले लाँदाखेरि। भनेपछि हाम्रो देशमा एउटा मिडियाको उपस्थिति कति छ भन्ने कुरा त्यहाँबाट नि थाहा हुन्छ। केबल टिभीहरू मेरो गाउँमा छैन, हामीले डिसम्बर हेर्नुपर्छ, भनेपछि इन्टरनेटको पहुँचबाट नै हामी पछि छौँ।
पछि नै छ
एउटा मिडियाको पहुँच भनेको सर्टेन के डेभलप सिटी र त्यो आसपाससँग जोडिएका नजिक जोडिएका गाउँहरूमा होला, 4-5 किलोमिटर अगाडि पछाडिका। नत्र भनियो भने अझै भने नेपालको धेरै गाउँहरूमा चाहिँ कुनै पनि मिडियाको चाहिँ उपस्थिति राम्रो छैन। त्यसले चाहिँ के पनि देखाउँछ भने मिडियाको क्रेडिबिलिटी त्यहाँनिर अझै पनि जीवित छ। जहाँ पत्रिकामा कुरा पुगेको कुरा चाहिँ मान्छेले पत्रिकामा यो कुरा आएछ भनेपछि यसमा केही हदसम्म सत्यता छ है भनेर पत्याउँछन्। मिडियाले पनि गाउँ फोकस अथवा अलिकति रिमोट एरिया फोकस चाहिँ मेन स्ट्रिम भनेकाहरूले अहिले त्यति ध्यान दिन छोडेका हुन् जस्तो लाग्छ
मलाई।
पहुँच बढाउनु पर्ने आवश्यकता छ, अझै पनि छ, किनकि हाम्रो पोलिटिकल चेतना हेर्ने हो भने गाउँतिर धेरै नै न्यून छ, अझ विशेष गरी मधेसपट्टि जाने हो भने अझै कम छ। अनि त्यसले गर्दाखेरि पनि मिडियाको विश्वास जगाउनलाई हामी ग्रास रुटमा पुग्न जति आवश्यक थियो मिडिया हाउसहरू त्यहाँ पुग्नको लागि चाहिँ लगानी कम गरेका हुन् जस्तो लाग्छ पछिल्लो समय। अनि अझै पनि जानलाई चाहिँ जिल्ला रिपोर्टरहरू पनि राख्छन् छन् होइन, साथीभाइहरूले काम गरिरहेको पनि छन्, तर उनीहरू पनि एक्चुअल ठाउँमा अथवा एक्चुअल समस्यामा काम गर्न सकिरहेछन् जस्तो लाग्दैन। मलाई जहाँसम्म लाग्छ अहिलेको अनलाइन न्युज पोर्टलहरूमा काम गर्नेहरूलाई त्यति नराम्रो पे गरे त छैन होला, सायदै पेपरहरूले पनि त्यति नराम्रो पे गरे छैन होला। हुन त अब जति पे गरेको छ त्यसले हामीले युज गर्ने ग्याजेटहरू र हामीले गर्ने कामको पोटेन्सियल अनुसार त्यो पेमेन्टले पुग्छ भनेर नै भन्ने अवस्था त पक्कै छैन अहिलेको, किनकि पछिल्लो केही वर्षहरूको चाहिँ गभर्मेन्टले बेसिक कुराहरू जति तोकेर एउटा न्यूनतम पारिश्रमिक भनेर चाहिँ सेवा सुविधाहरू बनाएको थियो, त्यो समय चाहिँ अझै 4 वर्ष जति भइसकेको हिसाबले, 4-5 वर्षै भइसकेको हिसाबले अब एउटा पुनर्विचार गर्नुपर्ने बेला आइसक्यो भनेपछि महँगाइ अनुसार त एभ्री इयर केही न केही एड गर्दै जानुपर्ने त अभियसली नै हो। तर मिडिया हाउसले नै खास स्टोरी अथवा समाचार चाहिँ कुनलाई प्रायोरिटी दिने भन्ने कुरामा नै अलमल लिइरहेको हो कि जस्तो लाग्छ, किनकि हाम पहिलो सेन्टर अफ एट्र्याक्सन नै सधैँ करेन्ट पोलिटिक्स मात्रै भयो। खास अडियन्सले के चाहन्थ्यो भन्ने कुरामा मिडिया किन लाग्न सकेन भन्ने कुरा पनि आज चाहिँ सोच्नुपर्ने कुराहरू हो यो मिडियामाथि।
अब यति च्यालेन्जेसको कुरा गर्दै गर्दा तपाईँले हालसालै एउटा घटनाको पनि फेस गर्नुभयो होइन, तपाईँमाथि आक्रमण पनि भयो र अब धन्न तपाईँ ठिक हुनुहुन्छ अहिले यहाँ मसँग कुरा गर्दै हुनुहुन्छ। अब त्यही विषयमा त्यो दिनको घटनाक्रमको विषयमा अलिकति डिस्क्राइब भनिदिनुहोस् न।
त्यो दिन चाहिँ अब खास हामीलाई त्यो आन्दोलन हुन्छ भन्ने चाहिँ 1-2 दिन अगाडिदेखि नै यो जेएनजी मोमेन्टहरू हुँदैछ भन्ने थियो अनि अलिअलि थाहा भइरहेको थियो। अब त्यसमा विभिन्न ग्रुपहरू थिए फेसबुकमा, फेसबुक ग्रुपहरू, कोही टिकटकमा कराइरहेको थिए, कोही इन्स्टाग्राम ट्विटर, यो विभिन्न त्यो पोस्टरहरू बनाएर चाहिँ आउनपर्छ आन्दोलनमा भनेर चाहिँ आह्वान गरिरहेको थिए। अब यही व्यक्ति थियो भन्ने पनि छैन त्यो मोमेन्टमा त्यति बेलासम्म, अनि काहीँ अब केही ग्रुपमा अब हामीले चिनेका त्योभन्दा अघिल्ला मोमेन्टहरूमा यो जस्तो यो फेमिनिस्टहरूको मोमेन्ट होस् अथवा केही अघिल्लोचोटि इनफ इज इनफ मोमेन्ट चलाए बेला कोभिडको बेलाको मोमेन्टमा हो यति बेला भेटेका धेरै साथीहरू चाहिँ यो मोमेन्टमा विभिन्न ग्रुपमा जोडिएका थिए। भनेपछि हामीले चाहिँ त्यो आन्दोलन कस्तो सोचिरहेको थियौँ भने यिनीहरूले गर्ने आन्दोलन भने चाहिँ क्रिएटिभ हुन्छ। अब त्यहाँनिर यो मान्छेलाई हान्ने तोड्ने फोड्ने चाहिँ हुँदैन, तर अरू पोलिटिकल आन्दोलनभन्दा क्रिएटिभ हुन्छ। यो ब्यानरहरू बनाउने, फेस पेन्टिङहरू गर्ने, अनि बाटो नै रोके भने पनि मान्छेहरूलाई कन्भिन्स गराउने भन्ने गराएर नै यिनीहरूले गर्छन् प्रोटेस्ट, जुन चाहिँ त्यो हिंसाभन्दा चाहिँ बाहिर हुन्छ, टाढा हुन्छ, तर क्रिएटिभ हुन्छ भन्ने नै सोचेको थियौँ। किनकि त्यहाँनिर धेरै जोडिएका साथीहरू चाहिँ अघिल्लो आन्दोलनहरूमा कोभिडको बेलामा भएका त्यो विभिन्न आन्दोलनदेखिबाट आउँदाखेरिका सुरुका मोमेन्टहरू जसरी क्रिएट भएको थियो त्यस्तो हुन्छ भन्ने थियो, भने अब शान्तिपूर्ण हुन्छ, क्रिएटिभ हुन्छ भन्ने थियो। अनि माइती घरमा त्यो आन्दोलनको दिन 23 गते माइती घरमा जम्मा हुने टाइम चाहिँ उनीहरूले फिक्स्ड गर्न सकिरहेको थिएनन्। कोहीले 11 भन्थे, कोहीले 10 भन्थे, कोहीले बिहान 9 भन्थे। अनि त्यो हुँदाखेरि चाहिँ त्यति बेलादेखि नै अब यो कसले नेतृत्व गर्ने भन्ने टाइपको यिनीहरूमा दुविधा त्यसरी देखिसकेको थियो। त्यहाँबाट थाहा भयो, किनकि अब यो चाहिँ
बिहानै माइती घरै पुगिसक्नु भएको थियो।
म बिहान लगभग 8:30-9 बजेतिर माइती घर पुगिसकेको थिएँ, 9 बजेतिरै। अनि त्यहाँ मान्छे एकदमै भिडभाड सुरु भइसकेको थियो, कोही आउँदै थिए। अनि त्यति बेला हामीले फेसबुक स्टाटस हेर्दाखेरि चाहिँ 9 बजेको होइन, हामी चाहिँ 10 बजेको आन्दोलनमा जाने हो भनेर कसैले भन्दै थिए। भनेपछि विभिन्न ग्रुपले चाहिँ विभिन्न समयमा आफ्नो आफ्नो टाइममा चाहिँ आन्दोलनको घोषणा गरिरहेको थिए, माइतीघरमा गर्ने, बानेश्वर पुग्ने, बानेश्वरबाट फेरि माइतीघर फर्किने, यस्तो चलिरहेको छ भन्ने थियो। लगभग त्यहाँनेरि जम्मा भएको पहिलो त्यो भिडले चाहिँ 9 बजे त्यहाँ भिड जम्मा भएर 10 बजे चाहिँ उनीहरू बानेश्वरको लागि चाहिँ आन्दोलन ऱ्याली गर्दै हिँड्या हुन्। अब त्यो त्यति बेला चाहिँ त्यहाँनिर हामी पुग्दा, म पुग्दा नै भिडभाड भइसकेको थियो। म पुग्दाखेरि अरू मिडियाको साथीहरू पनि आइसकेको थियो, फोटोको फोटो भिडियोका अनि अनि रिपोर्टिङै गर्ने लेख्ने साथीहरू भने। तर हामी त्यो भिडमा चाहिँ लगभग 60-40 रेसियोमा देख्थ्यौँ क्या। 60% जति चाहिँ कुनै पोलिटिकल पार्टीसँग इङ्गेज भएका यङ्स्टरहरू देखिन्थे, भने मतलब हामीले कलेजका विभिन्न यो सोभियु आन्दोलनमा जोडिएका अथवा सोभियु चुनावतिर पार्टीको झन्डा बोकेर अनि पात्री सङ्गठनहरू चलाएको साथीहरू देखिन्थे, अनि अरू आन्दोलनहरूमा पनि जोडिएका साथीहरू जस्तो देखिन्थे त्यो आन्दोलनमा आउने। अनि केही चाहिँ फ्रेस अनुहारहरू थिए जो चाहिँ उनीहरूलाई यस्तो मोमेन्टहरू चाहिँ त्यति धेरै थाहा थिएन। कहिलेकाहीँ आयो भने पनि उनीहरू त्यही सडकको छेउमा बसेर यस्तो ब्यानर पम्पलेट बोक्ने, साइलेन्ट बस्ने टाइपको त्यस्तो थिए। अनि बानेश्वरसम्म त्यो एभरेस्ट होटल अगाडि पुग्दासम्म, त्यो निषेधित क्षेत्र जुन त्यो तल इन्द्रेणीको अगाडि, एभरेस्ट होटल नपुग्दा अलि अगाडि नै जहाँ त्यो निषेधित क्षेत्र राखेको थियो, त्यहाँ पुग्दासम्म ठिक थियो माहौल, त्यस्तो केही पनि बिग्रिएको थिएन। अनि त्यहाँ पुगेपछि नै माहौल केही पनि बिग्रिएको थिएन खासमा चाहिँ। अनि पुलिस पनि सौम्यमै थियो, अनि पुलिसले निषेधित क्षेत्रको लागि चाहिँ त्यो ब्यारिकेडहरू जुन राखेको थियो अरू आन्दोलनभन्दा चाहिँ अलि सिम्पल तरिकाले राखेको थियो, भुराहरूले अब केही गर्दैनन् भनेर थियो, वा ठिकै छ केही गरेछन् भने बानेश्वरसम्म जान दिउँला भन्ने थियो होइन। त्यसरी नै पुलिसकोलाई नै थाहा होला त्यो उनीहरूको के इन्टेन्सन थियो त्यति बेला। अनि वाटर क्यानन पनि अरू आन्दोलनमा चाहिँ 2 जति राखेको थियो, त्यहाँनिर एउटा मात्रै राखेको थियो त्यो दिन। सुरुको माहौल हेर्दा चाहिँ त्यस्तो निषेधित क्षेत्र तोडिहाल्लान् जस्तो पनि थिएन। अनि त्यसमा केही व्यक्तिहरू चाहिँ होइन निषेधित क्षेत्र तोड्नुपर्छ भनेर चाहिँ त्यो माथलापट्टिको सर्भिस लेनपट्टि चाहिँ अलिक बढी नै त्यहाँ ठेलमठेल गरिरहेको थिएँ,
एभरेस्ट होटल साइडपट्टिको
एभरेस्ट होटल साइडपट्टिको सर्भिस लेनपट्टि चाहिँ अलिक ठेलमठेल गरिरहेको थिएँ। अनि त्यहाँनिरको माहौल चाहिँ अनि केही व्यक्तिहरूले चाहिँ अन्त तोड्नुपर्छ भन्ने भएपछि अनि त्यसपछि निषेधित क्षेत्र तोडेका हुन् त्यताबाट, अनि त्यसपछि त्यहाँनिर त्यो नियन्त्रणभन्दा बाहिर भयो। अनि त्यति सजिलै निषेधित क्षेत्र तोड्न चाहिँ पुलिसले किन दियो भन्ने चाहिँ मलाई आज पनि लागिरहेको छ कि किनकि हामीले त्यही आन्दोलनभन्दा अगाडि तिनकुनेको आन्दोलन पनि देख्यौँ नि त। अनि तिनकुनेको आन्दोलनमा त्यो ब्यारिकेड चाहिँ तिनीहरूले यति धेरै राखेको थियो पुलबाट बानेश्वरपट्टि आउँदाखेरि, लगभग 3-layer सेक्युरिटी सिस्टम थियो क्या त्यो संसदसम्म आइपुग्नलाई, त्यो सिभिल हस्पिटलसम्म आइपुग्नलाई 3-layerको थियो। अनि त्यस्तै कन्डिसनको आन्दोलन चाहिँ हुन्छ भन्ने अगाडिदेखि नै भनिरहेको थियो, केही विवादित व्यक्तिहरूले चाहिँ आन्दोलन अझ चर्काउन सक्छन् भन्ने थियो उनीहरूको, त्यस्तै त्यस्तै व्यक्तिहरू आइरहेको थिए। त्यो हुँदाखेरिको सेक्युरिटी सिस्टममा किन त्यति धेरै चुक्यो भन्ने कुरा चाहिँ लाग्छ, किन त्यति इजिली त्यो निषेधित क्षेत्र तोड्नलाई चाहिँ योभन्दा अघिल्लो आन्दोलनहरूमा दिन्थेन होइन। अनि त्यो हुँदाखेरि पुलिसले यति इजी किन छोडिदियो भन्ने लाग्छ, किनकि त्यहाँनिर सेक्युरिटीको एउटा ठुलो त्यो कमजोरी चाहिँ त्यो ल्याप्सेस चाहिँ छ त्यहाँनिर त्यो निषेधित क्षेत्र तोडिनुमा।
अनि त्यहाँबाट अगाडि बढ्यो,
त्यहाँबाट अगाडि बढ्यो, पानीको फोहोरा चलाउँदै थियो एक सुरुमा, त पानीको फोहोरा मलाई पनि लाग्यो अलिकति, अनि भिजेँ, पुरै नै भिजेको थिएँ म त्यति बेला एकचोटि।
संसदै पुगेपछि
होइन, त्यो बानेश्वरमा आकाशी पुल मुन्ड्याडी, त्यो फलामको आकाशी पुल मुन्ड्याडी, त्यहाँनिर पुगेपछि त्यो माहौल त्यस्तो डिजास्टर हुन्छ भन्ने नै थिएन। त्यो भिड त्यहाँ पुग्छ, अगाडि पुग्छ, टायर सायर पाल्ला, नभए नारा सारा लाउँछन्, तर त्यस्तो भयङ्कर हुन्छ भन्ने त्यहाँ पुग्दासम्म लागेको थिएन।
गोली चल्छ भन्ने नि भएको थिएन होला,
भएको थिएन। त्यही अक्सर ग्यास अलि बढी हान्छ, वाटर क्यानन अरू 2-3 आउँछ, भिडलाई नियन्त्रण गर्नपट्टि त्यसरी चाहिँ लाग्छ भन्ने थियो। तर त्यो एकदमै त्यो गोली नै चलाएर चाहिँ मान्छे नै त्यो मर्ने गरी गोली चल्छ र त्यो एकदम त्यो रणभूमि जस्तो हुन्छ भन्ने चाहिँ त्यो थिएन कि, मनमा एकछिन पनि थिएन। त्यो मलाई गोली लाग्दा लगभग 1:15 लाग्यो हो जस्तो लाग्छ मलाई, त्योभन्दा अगाडि नै धेरैलाई लागिसकेको थियो त्यति बेला, हाम्रै आँखा अगाडि धेरै मान्छे ढलिसकेको थिए। अनि त्यही 5-10 मिटर अगाडि नै हेर्दा हेर्दै एउटा त्यो पुलिसलाई ढुङ्गा हानिरहेको थियो, पुलिसले गोली लागेर ढलिहाल्यो क्या केटी नै। केही बुलेटहरू चाहिँ हाम्रै साइडबाट पनि गइरहेको थियो, अक्सर ग्यासको बुलेट, रबर्टको बुलेटहरू, मेटल बुलेटहरू सबै आफ्नै साइडबाट गइरहेको थियो। हामी त्यति बेला पोसिबल भएसम्म चाहिँ त्यो रोडको डिभाइडरमा लुकेर बसेर नि खिचिरहेको थियौँ। अनि अब त्यो भिड जहाँ जम्मा भयो, फेरि पुलिसले त सन्दर्भ त्यतै हान्ने हो, त्यो यसो अलिअलि मुभमेन्ट पनि भइराख्नु पर्छ, फेरि भिडै आयो भने त भिडपट्टि नै आयो भने भिडले हामीलाई थित्न नि सक्छ नि भनेर चाहिँ अलिअलि मुभमेन्ट पनि भइरहेको थियौँ। अनि हामी जो पाँच छजनाको ग्रुपहरू चाहिँ हुन्थ्यौँ,
पत्रकारकै
अँ
ग्रुप हुन्थ्यो।
पत्रकारकै ग्रुपहरू, हामी सिङ्गल चाहिँ हिँड्दैन थियौँ किनकि लागियो भने त लागिहाल्यो भन्ने हुन्थ्यो। अनि त्यो भएर हामी चार पाँचजना कम्तीमा पनि तिन चारजना सँगै नै हुन्थ्यौँ कि, जुन जुन जतापट्टिको होइन। अनि फेरि अब हामी कता बसेर खिच्ने भने, अब त्यो तिनकुनेको घटनाको केसले चाहिँ कुनै बिल्डिङमा चढ्न अथवा अलि हाइटमा बसेर खिच्छु, अलिक सुरक्षित भएर खिच्छु भन्नलाई पनि त्यो अवस्था थिएन,
भएन।
किनकि त्यो भिडले चाहिँ जे पनि गर्छ भन्ने त्यति बेला थाहा भइसकेको थियो, घर आगो लाउनेदेखिबाट सिसा फुटाउने। अनि फेरि त्यो तिनकुनेको घटनाभन्दा अगाडि चाहिँ अक्सुर ग्यास पुलिसले हाने पनि, पुलिसले अरू बुलेटहरू हाने पनि अथवा पानी खोरा हाने पनि, आन्दोलनकारीले ढुङ्गा फा पुलिसलाई हाने पनि, यो बिल्डिङहरूमा चाहिँ पहिले पहिले त्यस्तो हानेको थाहा थिएन मलाई, अन्त जलाएको त्यस्तो थाहा थिएन। जलाएँ, टायर जलाउँथे अनि रोडमै ल्याएर जलाउँथे,
प्रपर्टीमै
प्रपर्टीमा अट्याक चाहिँ
त्यस्तो
त्यो
थिएन।
चैतको आन्दोलन पछि हो,
त्यसपछि
अनि त्यस्तै आन्दोलन त्यस्तै टाइपको चाहिँ त्यहाँ बानेश्वरमा त्यो देखिन थाल्यो क्या, त्यो त्यस्तै नेचरका मान्छेहरू। अनि त्यो मान्छेहरू पनि अब त्यो कति होसमा थिए कति थिएनन् भन्ने जस्तो फिल आउँथ्यो क्या। श्याम दाईले गोली लाग्नुभन्दा केही समय अगाडि श्याम दाई म सँगै थियौँ, श्याम दाई म लगायत अरू, अनि श्याम दाईलाई म त्यहाँ त्यो ग्रुपबाट छोडेर हामी अलिकति अगाडि आयौँ यता पुलिसहरू भएपट्टि। पुलिसहरू भएपट्टि चाहिँ किन आयौँ भन्दा, भिडबाट अलिक यता तिनकुनेपट्टिबाट आएको भिडहरू त्यतापट्टि बढिरहेको थियो, पुलिसकै छेउमा गयो भने पुलिसले एटलिस्ट डाइरेक्ट हान्दैन,
सेफ भइन्छ,
अलिक सेफ भइन्छ, अनि तिनीहरूले हान्ने सामान्य ढुङ्गाहरू भनेको चाहिँ देखिन्छ बरु भन्ने हिसाबले चाहिँ संसदको गेटपट्टिको त्यो सिमेन्टको बिजुलीको पोल छेउतिर लुकेर बस्यौँ हामी। हामी त्यहाँनिर तिन चारजना थियौँ, हामी त्यहाँ आइपुग्नुभन्दा एकछिन अगाडि नै श्याम दाईलाई गोली लागिसकेछ, अनि हामी त्यहाँ आएर एकछिन बस्यौँ, फोटोहरू खिच्यौँ, अनि त्यहाँनिर एक दुईजना ढलिरहेको थियो। अनि मलाई उमेश भाइले मसँगै मेरो मलाई गोली लाग्दाखेरि त्यसलाई नै यस्तो हातमा अलिअलि लागेर रहेछ, अनि उसले भन्दै थियो दाई आज हेलमेट किन्न नलागेन आएको भन्थ्यो। अनि अरू आन्दोलन सामान्य आन्दोलन हामी हेलमेट बोकेर हिँड्थ्यौँ, त्यो दिन चाहिँ मैले बाइक बनाउनु छोडेको थिएँ, अनि हेलमेट पनि वर्कसपमै छोडिदिएछु कि, अनि त्यसलाई भन्दै थिएँ त्यसरी नै, आज वर्कसपमा बाइक बनाउनु छोडेको छोडिहालेँ, ठिकै छ त्यस्तो केही होला जस्तो लागेको थिएन, अब यहाँ यस्तो बवाल भइहाल्यो भनेको, त्यही भने यहाँ त खोइ के जोगिने हो भन्दै थियो त्यसले, त्यसै गरी अलि जोगिने जोगिनु भन्थ्यो। अरूसँग केहीमा साथीहरूसँग हेलमेट थियो, केहीसँग थिएन, फेरि त्यो लगभग 1:15 चाहिँ अनि लागिहाल्यो त्यहाँनिर त्यही पोजिसनमै।
त्यसपछि केही याद छ?
होइन मलाई सबै याद छ। पहिले चाहिँ मैले त्यो ढुङ्गाको केही चोइटो आएर लाग्यो जस्तो भएको थियो, किनकि एकदमै धेरै दुख्यो, अब त्यो मेटल सेटल भए सायद म त्यो मलाई त्यो फिलै हुन्थेन होला, दुख्दैन थियो कि, अथवा म अनसर्टेन भ्युस हुँदै के हो होइन। मलाई ढुङ्गाले केही चोइटाले चाहिँ अलिक टाढाबाट आएर लागे जस्तो भयो, अनि मैले हातले जब छामेँ त्यसपछि चाहिँ त्यो पालमा चाहिँ मेरो औँला अलिकति छिर्यो क्या, त्यो अलिकति घाउ भए जस्तो भयो, अनि यस्तो हातमा हेर्दाखेरि चाहिँ रगत लागेछ क्या। अनि त्यसपछि मलाई र गोली लाग्यो भने, अनि म चिच्याएछु मलाई गोली लाग्यो भनेर। अनि त्यसपछि छेउ भएको ताई एएफपीको निरञ्जन श्रेष्ठ, एएफपीमा काम गर्नुहुन्छ एजेन्सीमा, हजुर एएफपीमा, अनि दाइले ल गोली लाग्यो त्यसलाई भनेर, अनि दाइले आएर मलाई बोकेर लानुभयो। अनि हामी त्यो त हामी माथिल्लो सर्भिस लेनपट्टि थियौँ, तल्लापट्टिको सर्भिस लेन हस्पिटल साइडको सर्भिस लेनमा चाहिँ एम्बुलेन्स थियो, त्यो एम्बुलेन्समा गएर चाहिँ हामी एम्बुलेन्समा मलाई एम्बुलेन्स बस्छु गोली लाग्यो भनेर भन्दाखेरि चाहिँ त्यहाँनिर एक हुल यस्तो थियो कि उनीहरूले चाहिँ पत्रकारहरूलाई कुटिरहेको थियो,
कुटी नै रहेको थियो भने आन्दोलनकारीकै हुल,
आन्दोलनकारीकै हुल चाहिँ पत्रकारलाई देख्यो भने कुट भन्ने यो ठोक भन्ने पत्रकारले चाहिँ कुट भनेर पछाडिबाट भनिरहेको थियो कसैले, अनि त्यही हुलले चाहिँ हस्टेलभित्र गएर पनि केही पत्रकारलाई कुटेका पनि रहेछन्। अनि त्यहाँ मलाई एम्बुलेन्समा त्यहाँ चढ्न दिएन, अनि त्यसपछि म साथीहरूसँग अफिसकै अर्को फोटोको साथी हुनुहुन्थ्यो हाम्रो सञ्जित भाइ, अनि ऊ र म गयौँ हस्पिटल त्यहीँ सिभिलमा, म हिँड्दै नै गएँ त्यहाँबाट। अनि सिभिलमा गएपछि चाहिँ त्यो बेटाडिन लाएर ब्लिडिङ रोक्नुपर्छ भनेर चाहिँ त्यो एउटा पट्टि राख्ने थियो, अब हस्टेलभित्रको हालत चाहिँ अझ झनै खराब छ क्या। नर्स एकजना उहाँले दाइ म तपाईँको एक्सरेमा लिएर जान्छु हिँड्नु भन्नुभयो, अनि उहाँले एक्सरे गर्नु लिएर जानुभयो नर्सले। अनि त्यो एक्सरेमा चाहिँ तिनवटा बुलेट देखियो प्रष्टै, अनि त्यसपछि चाहिँ अब चाहिँ यो यहाँनिर ट्रिटमेन्ट हुन्न, यो निकाल्नलाई पनि सामान्य ड्रेसिङ गर्न पनि अलि राम्रै ठाउँमा जानुपर्छ भनेर चाहिँ, अनि म पाटन जान्छु भन्ने थट चाहिँ मैले त्यति बेला बनाएँ कि पाटन हस्पिटल।
ए उहाँहरूले रिफर गर्नुभयो?
होइन होइन, उहाँहरूले रिफर गरे नि होइन, म आफै पाटन जान्छु भन्ने बनाएँ, उहाँहरूले चाहिँ ट्रमा गए नि हुन्छ, टिचिङ गए नि हुन्छ, नभए बिर जाँदा नि हुन्छ भनेको थियो। त्यो एरिया चाहिँ फेरि यो बानेश्वरको आन्दोलनसँग धेरै इफेक्टेड हुने ठाउँ हो,
त्यहीँ जाने
अनि फेरि त्यहाँ आफ्नै आँखाबाट त्यत्रो मान्छे मरिसक्यो भनेपछि अब त्यो बालवाटार राष्ट्रपति कार्यालय वरिपरि त्यो टिचिङ आसपास पनि प्रोटेस्ट हुन्छ भन्ने भयो, किन हामीले प्रोटेस्ट सधैँ देखिरहेको, यता केही भयो भने उतापट्टि पनि त्यसको इफेक्ट अलिअलि परिहाल्थ्यो। अनि त्यसपछि पाटन जान्छु भनेर म पाटन आउनलाई चाहिँ एम्बुलेन्स कुरेर बसेँ त्यहाँनिर, अनि एम्बुलेन्स आउन पनि लगभग लाग्यो 15-20 मिनटै लाग्यो फेरि। अनि पाटन आउनलाई एम्बुलेन्स चढेँ हस्पिटलभित्रबाट, अनि त्यति बेलासम्म मलाई त्यो के थियो भने यो ड्रेसिङ गरेर निकाल्ने हो, निकाल्न चाहिँ निकाल्ने हो, मलाई अरू प्रब्लम चाहिँ छैन, अब यस्तै भइराख्यो भने भोलि फोटो खिच्न सक्छु जाबो ब्यान्डेज बाँधेर भन्ने भएको थियो क्या त्यो, किनकि त्यो हामीले मुभीमा देखे जस्तो सामान्य निकाल्ने हो, सामान्य त्यो पुवाल छ भनेपछि त्यो पुवालबाट चाहिँ निकाल्ने हो भनेपछि तिनीहरूले त्यो कपडा सपडा खाँदिन्छ त्यो ड्रेसिङ गर्ने हो भन्ने थियो क्या। अनि पाटनमा आएर सिटी स्क्यान गरेपछि बल्ल होइन यो त अपरेसनै गर्नुपर्छ, अपरेसन नगरिकन त निकाल्नै मिल्दैन। अनि त्यसपछि मलाई डर लाग्यो, ल अपरेसन गर्ने भएपछि अब चिर्न पऱ्यो अनि अब यहाँ नसाहरू हुन्छ के हो कसो हो भन्ने, अनि त्यसपछि चाहिँ डर लाग्यो। त्यो अगाडिसम्म चाहिँ मलाई त्यस्तो डर लागेन, तर गोली लागेपछि आउने डरहरू भने चाहिँ अलिक फरक हुँदो रहेछ, जस्तो म प्यारालाइज हुन्छु कि अब मेरो लाइफ चाहिँ व्हिल चेयरमा जान्छ कि अथवा ट्रिटमेन्टको लागि टाइम कति लाग्छ, काम के गर्ने गर्न सकिन्छ सकिन्न, किन अहिलेसम्म त कामै गरेर खाइरह, अब भोलि अर्को मान्छे चाहिँ मलाई फुल डे अथवा फुल टाइम चाहिँ सपोर्ट गर्नलाई चाहिँ सहयोगी चाहिने भयो भने चाहिँ त्यो चाहिँ मर्नुभन्दा पनि गाह्रो काम हो जस्तो लाग्यो क्या। त्यसपछि त्यो त्यो कुराहरू आयो क्या, त्यो मेन्टल्ली नै बरु मर्न ठिक हो तर त्यसरी बस्न चाहिँ ठिक होइन है भन्ने लाग्यो, किनकि अब 30 वर्षसम्म चाहिँ आफ्नै खुट्टाले हिँड्यो, आफैले काम गरियो, खाइयो, सबैतिर गऱ्यो, अब चाहिँ अरूमा डिपेन्ड हुनु पऱ्यो भने चाहिँ मर्न ठिक हुन्छ भन्ने थट आयो।
सोच पनि आयो जस अपरेसन सफल भयो, तपाईँ 1 हप्ता बस्नुभयो होइन?
8 दिन बस्यो।
8 दिन बस्नु भयो, अनि अब त्यहाँको अब खर्चहरू त तपाईँ क्याबिनमा बस्दाखेरि
खासमा चाहिँ गभर्मेन्टले सबै खर्च बिहोर्ने भनेर चाहिँ भनेको छ अहिलेसम्म कन्डिसनमा, जहाँ बसे पनि जुनसुकै हस्टेलमा भए पनि, तर मैले चाहिँ आजको दिनसम्म तपाईँसँग कुरा गर्दा दिनसम्म चाहिँ मैले पाएको छैन, मैले आफैले प्राइभेट तिरे हो।
अनि जस्तो हस्पिटलबाट कुनै कमिटमेन्ट छ कि?
मैले एप्लिकेसन चाहिँ दिएको छु, किनकि म गभर्मेन्टले चाहिँ उपचार खर्च बिहोर्ने भनेको भएर चाहिँ मैले तिरेको पैसा चाहिँ मलाई रिटर्न आउनुपर्छ भनेर, अब उहाँहरूले अब के गर्नुहुन्छ।
अनि अरू थप सहयोग कहीँबाट केही पाउनुभयो?
पत्रकार महासङ्घले 25,000 दिएको थियो मलाई, अनि त्यसपछि यता प्रेस काउन्सिलले 10,000 सहयोग गरे हो संस्थागत रूपमा भन्नुपर्दा
चाहिँ सबै घाइते पत्रकारलाई
त्यसरी गरेर रहेछ, अनि नत्र अरू त छैन। अब मलाई व्यक्तिगत मेरो पर्सनल रिलेसनबाट आउने त त्यो कुरै भएन होइन, त्यतापट्टिको जोड्नै परेन, तर एज एन अ गभर्मेन्टको कुनै पनि विङ्सबाट आएको भने चाहिँ मलाई चाहिँ त्यही 35,000 हो।
अनि जस्तो तपाईँको आफू त घाइते हुनुभयो, उपचार गर्नुभयो, तपाईँको इक्विपमेन्ट के भयो त्यतिखेर रिपोर्टिङ गर्दाखेरिको?
मेरो इक्विपमेन्टमा चाहिँ क्षति पुगेको छ अलिअलि, अब त्यसले कति काम गर्छ थाहा छैन, अब फिल्डमै गएको छैन, तर त्यो रुममै बसेर हेर्दाखेरि चाहिँ दुइटा लेन्सले चाहिँ राम्रोसँग काम गरिरहेको छैन, भने सार्पनेस पुग्दैन, पहिले जति सार्प थियो अनि जति त्यो जति कम्फर्ट थियो त्यो छैन, अनि एउटा चाहिँ डिस्प्ले गएको छ क्यामेराको, अनि एउटा चाहिँ त्यो पानी परेर भिज्याएको थियो त्यसको त्यो बटमहरू चाहिँ एकदमै त्यो अप्ठ्यारो भएको छ क्या, अब त्यसले कति काम गर्छ चाहिँ थाहा छैन।
तपाईँले यतिकै एस्टिमेट गर्दा कति जतिको चाहिँ क्षति भयो होला के कति लाग्ला अब त्यसलाई बनाउनु पर्छ?
एस्टिमेटेड क्षति अहिले अब त्यसलाई नयाँको भ्यालुएसनमा लग्यो भने त बढी नै आउँछ, फेरि लगभग 6-7 लाखै आउँछ। अब अहिलेको अब मैले कति समय चलाएँ त्यही भएर अहिले सेकेन्ड ह्यान्ड सामान्य मेन्टेनेन्सकै कुरा गरेर चाहिँ मेन्टेनेन्स नै गर्छु भन्यो भने पनि लगभग 2 लाख जस्तै लाग्ला कि, तर नयाँ भ्यालुएसनै गरेर हेर्ने ल ग्याजेट अहिले त अब त्यो नबन्ने भयो अथवा बनाउनलाई महँगो पर्ने नयाँ किन्छु भन्ने भयो भने चाहिँ लगभग 6-7 लाखको प्रपर्टी चाहिँ क्यामेरा लेन्स दुइटा क्यामेरा अनि दुइटा लेन्स
मोबाइल फोन त सेफ थियो,
मोबाइल फोन चाहिँ सेफ थियो।
अब तपाईँले यत्रो सिचुएसन यति वर्षपछि यस्तो थरी थरीका कति प्रोटेस्ट भोग्नुभयो होइन, रिपोर्टिङ गर्ने क्रममा धेरै किसिमको च्यालेन्जेसहरू पनि भोगेर आउँदाखेरि पत्रकारको पर्सनल र पेसागत सुरक्षाको लागि चाहिँ के गरिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
पेसागत सुरक्षाको कुरामा जाने हो भने त अहिले ग्लोबल्ली नै क्राइसिस चलाएको छ कोभिडपछि, बिबिसीले स्टाफ निकाल्नेदेखिबाट न्युयोर्क टाइम्सले निकालेसम्म हिसाब गर्ने हो भने नेपालको कान्तिपुर हार जोडिन्छ होइन, कान्तिपुर इभन हाम्रै मैले काम गरेर नयाँ पत्रिकामा पनि हामीले कोभिड बेला जति साथीहरूले गर्थ्यौँ अहिले हुनुहुन्न भनेपछि त्योभन्दामा अब पत्रकारिता नै सकिन्छ भन्ने पनि पक्कै होइन. अनि तर पत्रकारको सुरक्षाको हिसाबले चाहिँ भन्ने हो भने नेपालको कन्टेक्स्टमा चाहिँ सेफ्टीको कुरामा चाहिँ छैन. अब सेफ्टी पनि अब कस्तो खाले सेफ्टी भन्ने कुराहरू आउलान्. अब आन्दोलनमा जाने हो भने फिजिकल सेफ्टीका कुराहरू भयो,
फिजिकल सेफ्टी हो.
अनि अब त्यसमा हेर्ने हो भने चाहिँ हाम्रो चाहिँ छैन कुनै पनि, न ट्रेनिङ छ अनि न सेफ्टी इक्विपमेन्टका कुराहरू हुन्छन् होइन. सामान्य मलाई अब रबरको बुलेट लाग्यो लाग्न त हामीलाई चाहिँ त्यो रबरको बुलेट प्रोटेक्ट गर्ने एउटा ज्याकेट पनि छैन क्या.
छैन तपाईँहरूलाई बेसिक दिने सामान के हुन्छ? ल तपाईँ रिपोर्टिङ गर्न फिल्डमा जाँदै हुन्छ, तपाईँको सुरक्षाको लागि भनेर केही
छैन, त्यस्तो केही दिने छैन,
केही प्रोटोकलै छैन.
प्रोटोकलै छैन, आफै जोगिएर खिच्नु, बरु फोटो छुट्यो टाढा बसेर खिच्नु भन्ने चाहिँ कुराहरू आउँछन्. तर त्यस्तो इक्विपमेन्टहरू केही पनि छैन हामीलाई. त्यो एक त हाम्रो जुनसुकै गभर्मेन्ट आओस्, अब नयाँ चेन्ज भएर आउला आउँदाखेरिको होस् वा अथवा पुरानै हुँदाको होस्, पत्रकारलाई चाहिँ यो डिजास्टरको बेलामा अथवा यस्तो आन्दोलनको बेलामा कुनै क्राइसिसको बेलामा चाहिँ कसरी रिपोर्टिङ गर्ने अथवा सेफ्टीका कुराहरू के हुन्छन् भनेर चाहिँ एउटा बेसिक तालिम पनि एउटा ओरिएन्टेसन गर्नुपर्ने हो.
त्यो पनि छैन,
यो सरकारीमा पनि छैन प्राइभेटमा पनि छैन. अनि यसमा कुनै एउटा हाउसले मात्रै लगानी गर्नुपर्छ भन्ने पनि कुरा होइन. मेरो चाहिँ सबै मिडिया हाउसहरू मिलेर चाहिँ ओरिएन्टेसनहरू चाहिँ वर्षमा दुईचोटिसम्म चलाउनुपर्छ भन्ने लाग्छ. बरु कम्बाइन गर्न सक्छन् नि त, कम्तीमा पनि कम्बाइन गरेर चलायो भने नयाँ आउनेले त्यो ट्रेनिङ लिनुभन्दा अगाडिसम्म चाहिँ यस्तो डिजास्टरमा चाहिँ रिपोर्टिङ गर्न नजाओस् नपठाओस्. जो ट्रेनिङवाला छ उनीहरू जान्छ, अर्को सिफ्टमा उसले ट्रेनिङ पाउँछ, अर्कोचोटि जान्छ. नभए आउने बित्तिकै चाहिँ 15 दिन एक महिनाको ट्रेनिङ गर्ने हो कि के हो, नभए त्यस्तो ट्रेनिङ चाहिँ दिनु पऱ्यो अनि मात्र रिपोर्टिङमा पठाउने हो कि, ती कुराहरू चाहिँ हुन पऱ्यो. जस्तो हाम्रो नेपालमै काम गर्ने एजेन्सीको, इन्टरनेसनल एजेन्सीहरूमा काम गर्ने सिनियर दाईहरूको हुनुहुन्छ, उहाँहरू विभिन्न समयमा ट्रेनिङ लिन जानुभएको छ यस्तो ट्रेनिङहरू. त्यसले गर्दा ठुलो लगानी पनि गर्नुपर्छ जस्तो लाग्दैन ट्रेनिङको लागि, किनकि उहाँहरूलाई पनि हायर गरेर ट्रेनिङ त दिन सकिन्छ नि त. अनि जस्तो अब डिजास्टर म्यानेजमेन्टकै कुरा गर्ने हो भने सशस्त्र आर्मी नेपालको एक्सपर्ट नै छन् अहिलेसम्म, भनेपछि उहाँहरूसँगबाट नै हामीले सपोर्ट लिन सकिन्थ्यो होला. भनेपछि कसरी चाहिँ आन्दोलन अथवा भिडमा चाहिँ हामीले आफ्नो सेफ्टी कसरी गरेर काम गर्न सकिन्छ भन्ने कुराहरू,
त्यो त प्रायोरिटी
प्रायोरिटी हुनु पऱ्यो.
अरू पनि छन् होइन,
क्यामराहरूको इन्सुरेन्स पहिलो कुरा हो, किनकि क्यामरा कुनै पनि ठाउँमा रिपोर्टिङ आन्दोलनै मात्र होइन, अरू कुनै नै जात्रा नै होस् अथवा सामान्य हामी कुनै ठाउँमा चाहिँ पोलिटिकल फोटो खिच्न इन्टरभ्यू नै खिच्न गइरहेछौँ भने पनि हामी त बाइकमा हिँड्छौँ प्राय. सामान्य एक्सिडेन्ट भयो भने पनि क्षति त भइ नै हाल्छ, भनेपछि त्यति बेला पनि त पहिलो क्षति के हुन्छ भन्दा ब्याग गरेको हुन्छ, ठोकेपछि लडेपछि त ब्याग नै ठोकिने हो मान्छे सँगसँगै, भनेपछि त्यति बेला नि क्षति हुनसक्छ नि त. भनेपछि क्यामरा इक्विपमेन्ट इन्सुरेन्सको कुरा चाहिँ नेपाल कन्टेक्स्टमा अझ प्रायोरिटी हुनुपर्ने कुराहरू हुन् जस्तो लाग्छ.
मिडियाले इनिसिएसन लिइरहेको छ कि छैन इन्सुरेन्स गर्नुपर्छ भनेर मिडिया
हाउसले? इक्विपमेन्ट इन्सुरेन्सको कुरामा त्यस्तो आवाज उठाएको मलाई थाहा छैन. यस्तो विषयमा न्युज रुममा मलाई लाग्छ कुनै पनि न्युज रुममा डिस्कस हुन्छ जस्तो मलाई लाग्दैन.
अनि तपाईँहरूको इन्सुरेन्सको कुरा चाहिँ?
अब हाम्रो इन्सुरेन्सको कुरा चाहिँ अब खासमा यो पत्रकार महासङ्घको सदस्य भएपछि एउटा इन्सुरेन्सको कुरा त्यहाँ उठाएको थियो क्यारे, भनेपछि त्यहाँ म घाइते भएँ त्यो इन्सुरेन्सले कति कभर गर्यो अथवा म त्यो इन्सुरेन्सभित्र परिपरिन थाहा छैन म सदस्य भएको हिसाबले. अब महासङ्घको सदस्यको इन्सुरेन्स छ भन्ने मैले सुने हो. इन्सुरेन्सको क्राइटेरियाभित्र पर्न अप्ठ्यारो चाहिँ होइन, तर कतिपय मिडिया हाउसहरूले सोसल सेक्युरिटीको कुराहरूलाई पनि लागू नगरेको अवस्थामा चाहिँ इन्सुरेन्सले कभर नगर्ने भयो त्यताबाट.
अनि मेन्टल वेलबिङलाई चाहिँ कसरी लिनुहुन्छ, कतिको प्रायोरिटी दिनुपर्छ होला?
मुख्य प्रायोरिटी त मेन्टल हेल्थ पनि हो. मेन्टल हेल्थको विषयमा हाम्रो न्युज रुम सबभन्दा कमजोर छ सधैँ नै, किन मेन्टल हेल्थ चाहिँ मैले एकै टाइपको काम गरिराख्दाखेरि पनि म मेन्टल इल हुनसक्छु. अब त्यो चाहिँ आन्दोलनै हुन पर्दैन, अथवा हेल्थको रिपोर्टिङ गरिरहेको साथीले ऊ चाहिँ कति समयसम्म चाहिँ हस्पिटलमा गएर बिरामीसँग अथवा डक्टरसँग अथवा डक्टरको त्यो क्रुसियल टाइम बिताउन सक्छ, अथवा ग्रास रोडमा गएर चाहिँ एकै टाइपको मान्छेसँग कसरी गर्न सक्छ, अथवा पोलिटिकलै गर्नेले पनि एउटै टाइपको कुरा चाहिँ कति समय सुन्न सक्छ भन्ने त हो नि त
होइन.
अनि त्यो हुँदाखेरि चाहिँ उसले कति समयसम्म चाहिँ त्यो स्पिडमा काम गर्न सक्छ त. रेगुलर त्यही गरिरहेको छु, इरिटेट भइसक्यो भन्ने पनि त फिल हुन्छ नि त मान्छेलाई. कतिपय कुराहरू चाहिँ हामीलाई यस्तो भइरहेको छ, होस् भालै भएन भनेर कतिपय समाचारहरू हामीले इग्नोर गरिरहेको हुन्छौँ क्या. त्यो चाहिँ किन भन्दा त्यो फ्रस्ट्रेसनले हो नि त, कति गर्ने आ छोडिदियो भन्ने हुन्छ क्या. अनि त्यो भएर मेन्टल हेल्थको कुरामा चाहिँ हामी अझ उद्धार हुनुपर्छ भन्ने लाग्छ क्या.
के गर्नुपर्छ होला
त्यसको लागि भनेको, मेरो सजेसन भनेको चाहिँ हरेक मिडिया हाउसले चाहिँ सबै खाले रिपोर्टिङ गर्छ. त्यो हुँदाखेरि कम्तीमा पनि 3-3 महिनामा चाहिँ एकचोटि मेन्टल हेल्थ सम्बन्धी चाहिँ इन हाउस क्या न्युज रुमभित्रै 1 हप्तासम्म चाहिँ रोटेसनमा चाहिँ प्रिपरेसन दिनुपर्छ जस्तो लाग्छ, काउन्सिलिङ दिनुपर्छ जस्तो लाग्छ. त्यो चाहिँ किन पनि हो भने कोहीले सामूहिक पनि मेन्टल हेल्थको कुरालाई एक्सेप्ट गर्न सक्छन्, कोहीले सामूहिक नसकेर चाहिँ पर्सनल्ली जानुपर्ने हुन पनि सक्छ क्या. अनि त्यो हुँदाखेरि चाहिँ 1 हप्ताको टाइम लिएर 2 दिनसम्म चाहिँ सामूहिक काउन्सिलिङ गर्ने, त्यसपछि चाहिँ जसलाई पर्सनली काउन्सिलिङको आवश्यकता पर्छ भने सर्टेन आवर गरेर डक्टरलाई अलिकति इन्भेस्ट गरेर मिडिया हाउसहरूले चाहिँ इन हाउस नै यो चाहिँ सामूहिक गर्न सक्ने कुरा होइन, अरू हाउसहरू मिलेर नै गर्ने भन्ने चाहिँ इन हाउस नै 3-3 महिनामा एकचोटि चाहिँ काउन्सिलिङ, कम्तीमा पनि 3 महिनामा चाहिँ गर्नुपर्छ भन्ने लाग्छ.
अब जस्तो यो प्रोटेस्ट अस्ति जेन्जी प्रोटेस्टमा तपाईँहरू 4 जना घाइते हुनुभयो, 1 जना महिला पत्रकार त हुनुहुन्थ्यो, उहाँलाई माइनर ढुङ्गाले लागेको थियो होइन. अब तपाईँहरूलाई चाहिँ जस्टिस कसरी हुनसक्छ, कुन क्षेत्रबाट के गरिनुपर्छ, न्यायको खोजी कसरी चाहिँ गर्न सकिन्छ?
अब यो जस्टिसको कुरा चाहिँ बडो कन्फ्युजन होला कुरो छ क्या. अब हामी न हामीले गभर्मेन्टको अगेन्स्टमा गयो, न हामी चाहिँ आन्दोलनलाई समर्थन गर्न गयो होइन, भनेपछि अब हामीले आरोप कल्ला लाउने भन्ने कुरा हो एउटा, किनकि हामीलाई आन्दोलनकारीले ढुङ्गा हानेर कि साथीहरू घाइते हुनुहुन्छ भनेपछि पुलिसले पक्कै ढुङ्गा हानेन ढुङ्गा लाग्नेलाई. अब मलाई बुलेट लाग्यो भनेपछि आन्दोलनकारीले पक्कै गोली चलाएन होइन, भनेपछि हामी दुवै सेक्टरबाट भिक्टिम हो. भनेपछि आन्दोलनमा चाहिँ किन पत्रकारलाई नै धेर आक्रमण हुन्छ भन्ने क्वेसन रेन्ज चाहिँ अलिक पछिल्लो समयमा अझ बढी नै हो जस्तो लाग्छ. किनकि अब हामीले थाहा पायो, हामीले पुराना अब अङ्कलहरूले भन्दाखेरि सशस्त्र द्वन्द्वको बेलामा पनि पत्रकार खासै धेरै मारिएन भन्ने छ, बरु उनीहरूलाई किडन्याप गरिन्थ्यो अरे अनि आफ्नो आफ्नो कुरा सुनाइन्थ्यो अरे, त्यसपछि जहाँ किडन्याप गरेर लिएर गएको त्यहीँ ल्याएर छोडिन्थ्यो पट्टी बाँधेरसम्म भन्ने कुरा सुन्यो. भनेपछि त्यति बेला पनि त्यस्तो नभएको भनेपछि अहिले आएर चाहिँ झन् ओपन सोसाइटीमा चाहिँ यो बढ्नु भने चाहिँ त्यो पर्सनल इगो पनि बढी हो जस्तो लाग्छ होइन. अनि गभर्मेन्टमा आउने जुनसुकै उमेरसम्मका आउन्, गभर्मेन्ट पुगेपछि चाहिँ हामी नै मात्र राइट हो भन्ने एउटा कन्सेप्ट पनि डेभलप भयो कि जस्तो लाग्छ. अनि हाम्रो सबै लहरू जुन समयमा जति ऱ्यापिडली बन्न पर्ने हो त्यो नबनेर चाहिँ इम्प्लिमेन्टेसनमा भइरहेको कमजोरी पनि एउटा हो जस्तो लाग्छ. अनि अर्को भने चाहिँ अहिले आन्दोलनको प्याटर्न जसरी चेन्ज भयो नि त्यसले चाहिँ जर्नलिस्ट मात्र होइन कि हरेक सेक्टरको पेसागत रूपमा चाहिँ अप्ठ्यारो नै आइरहेको जस्तो लाग्छ. डेस्कमै बसेर कान्तिपुर आगो लगायो भनेपछि घरभित्रै बसेर काम गरिरहेको कसरी सुरक्षित भयो भन्ने, भनेपछि व्यक्तिगत इगो, कुनै एउटा समूहको व्यक्तिगत इगोले अथवा कुनै एउटा पर्सनको चाहिँ कुनै हाउसमाथि लगाएको आरोपले गर्दाखेरि चाहिँ पछिल्लो समय जति घटनाक्रमहरू डेभलप भएको छ त्यसले चाहिँ समग्र मिडियामाथिको क्रेडिबिलिटी घटाए पनि हो. एउटा पोलिटिकल आरोपहरू विभिन्न व्यक्तिहरूले लाउने, जस्तो आफूलाई न्युज चित्त बुझेन भने चाहिँ त्यसले मलाई लहेट्यो भन्ने हिसाबले, किनकि हामी नियमसङ्गत चाहिँ त्यो न्युजमाथि मलाई चित्त बुझेन भनेर चाहिँ गभर्मेन्टमा हुने व्यक्ति पनि चाहिँ आफ्नै विङ्समाथि विश्वास गरेर चाहिँ त्यो समाचार खण्डन गर्न जान्ने अवस्था चाहिँ आएन. सोसियल मिडियामै चाहिँ आफ्नो कुरा राख्ने अनि आफ्नो निकट व्यक्तिहरूबाट
जाउँ
भन्ने त्यो भएन. अब प्रेस काउन्सिललाई नियमन गर्न पनि अब त्यो पुरानै फर्मेटबाट चलाएर आफू उहाँहरूले विश्वास नगर्नुभयो अथवा परिष्कृत गर्नुपर्ने हो, त्यो सम्बन्धित ठाउँको व्यक्तिले पुनर्विचार गर्नुपर्ने कुरा भयो. अब हाम्रोलाई न्याय भने चाहिँ कस्तो होला, अब खोइ अहिलेसम्म योभन्दा अगाडिको प्र्याक्टिसमा चाहिँ केही छ जस्तो मलाई लाग्दैन. अब अस्ति एकजना आगोमा जलेर बिते होइन, अब उहाँले अहिलेसम्म त्यो टिभीबाट पाउनुपर्ने क्षतिपूर्ति पाउनु भएको छैन, अझै भएको छैन होइन. भनेपछि हाम्रो पत्रकारको हकितको लागि बोल्ने संस्थाले कसरी काम गर्छ भन्ने कुराको एउटा उदाहरण त्यही नै हो होइन. अनि गभर्मेन्टले कसरी काम गर्छ भनेर हेर्ने उदाहरण त्यही नै हो. अनि गभर्मेन्टको कानुनहरू किन इम्प्लिमेन्टेसन हुन्न भन्दाखेरि सोसियल सेक्युरिटी किन मिडिया हाउसले कार्यान्वयन गर्दैन भनेर हेरे थाहा भइहाल्यो. भनेपछि कमजोरीहरू छन्, अब न्याय दिने भने त अब यो छानबिन अब कसरी गर्छ अहिले गभर्मेन्टले यो आन्दोलनमाथिको छानबिन गर्ला, अब सर्वोच्च अदालतले कस्तो फैसला गर्ला त्यो छानबिन पछिको, अनि त्यसपछि चाहिँ थाहा होला हामीले न्याय पायौँ पाएनौँ भन्ने.
अनि जस्तो आन्दोलनको अब अझै भविष्यका कार्यक्रमहरू अझै आइरहेछन् होइन, अझै पनि आन्दोलन गर्छौँ भन्ने खालको भइरहेछ, अब यसको लागि कसरी तयार गर्ने, के सोच्नु भएको छ, अब तपाईँ अब कहिलेबाट सुरु गर्नुहुन्छ काम अथवा के छ?
अब कामै सुरु गर्नलाई त अझै लाग्ला केही हप्ता. अब आन्दोलनै भयो भने पनि अब गइन्छ, किनकि यस्तै तोडफोड हुन्छ, मनले मान्दैन, फोटोको लोभ लाग्छ,
आफ्नो
काम हो, किनकि थोरै मान्छे मात्र साक्षी हुन्छ नि त जुनैसुकै कुरा पनि, त्यो चाहिँ चाहे फोटो चाहे भिडियो अथवा समाचार लेखेर होस्, त्यो बेला हामीले यस्तो गरेका थियौँ भन्दाखेरि हिस्ट्री कसले बनाउँछ भन्दा त्यस्तैले नै बनाउने हो जो त्यहाँनिर उपलब्ध छ र उसले चाहिँ त्यो कुरालाई कभर गर्छ, अनि त्यो भइसकेपछि अभियसली लोभ लाग्छ. भनेपछि काम त गरिन्छ, कसरी गर्ने भन्ने चाहिँ माइन्ड सेट चाहिँ अझै पनि आएको छैन. किन भन्दाखेरि आन्दोलन भयो, हामी केही साथीहरू घाइते भयौँ, तर त्यो घाइते भएपछि मिडिया हाउसहरूले चाहिँ अब यस्तो आन्दोलनमा चाहिँ कसरी काम गर्ने भनेर प्रिपरेसन के गरायो भन्ने कुरा चाहिँ क्वेसन हो क्या. अब म अफिस गएको छैन भनेपछि म बिरामी भएर गइनँ भनेपछि मेरो अफिसमा सँगै काम गर्ने साथीहरूले प्रिपरेसन गराए गराएन त्यो मेरो हाउसलाई, मैले गर्ने क्वेसन भयो. अर्को कुनै हाउसलाई को साथीहरूलाई त्यो प्रिपरेसन गराए गराएन, अर्को हाउसलाई सोध्ने क्वेसन भयो. अब अर्को आन्दोलनमा भेट हुँदाखेरि अफिसले त हामीलाई यस्तो प्रिपरेसन गराएको थियो भने त्यति बेला थाहा होला, नभए कुनै चिया गफमा भेट भयो भने थाहा होला. तर देखिने गरी त्यस्तो कुनै अर्को आन्दोलन यस्तो भयो भने चाहिँ कसरी गर्ने भनेर कुनै प्रिपरेसन गरायो जस्तो चाहिँ मलाई लाग्दैन कुनै पनि हाउसले. अब अस्ति जसरी गएको थियौँ हामी फेरि त्यसरी नै जाने हो भनेपछि अब हेलमेट लगाइएला बाइक बाइकको हेलमेट होइन, अब कति गाह्रो अप्ठ्यारो होला. अब पिजे क्लबले चाहिँ यस्तो एउटा बुलेट प्रुफ ज्याकेट, यो रबरको सामान्य गोली छेक्ने चाहिँ ज्याकेटहरू चाहिँ बनाएर चाहिँ फोटो जर्नलिस्टहरूलाई अनि मेन स्ट्रिम टिभीको भिडियो जर्नलिस्टहरूलाई दिने जस्तो कुरा पनि गरेको छ भन्ने सुनेको थिएँ मैले. त्यस्तो भयो भने अब यस्तै केही गरी भयो भने हो, नत्र इन हाउस नै अलिकति प्रिपेयर गराउँछन् भन्ने कुरा चाहिँ म अझै पनि विश्वास त छैन कुनै पनि हाउसले. मिडियाकर्मी कुरा मिडियाले चाहिँ कम लेख्दो रहेछ.
हामीलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद. यहाँहरूले आफ्नो फिडब्याक हाम्रो इमेल एड्रेस freedomforum2005@gmail.com अर्थात् हाम्रो फोन नम्बर 01-410-2030-410-2022 फोन गरेर पनि हामीलाई फिडब्याक दिन सक्नुहुन्छ. आजको पडकास्टबाट हामी बिदा चाहन्छौँ. नमस्कार.